हदफ या मंजिल जो बहरहाल दीनी उन्वान से सिवाय खुदा के और कोई नहीं है। इस हदफ तक लाने वाली एक जिसे आप कह लें हाईवे है, शाहरा है। ये शाहरा में कहीं भी कोई कजी या मोड़ नहीं है, स्ट्रेट है बिल्कुल। इस वजह से इस शाहरा को क्या कहा जाता है, सिराते मुस्तकीम। मुस्तकीम के कई माने हैं, लेकिन उसमें एक माना यह भी है कि बिल्कुल स्ट्रेट है, इसमें कोई कजी नहीं है, इसमें कोई कहीं पर मोड़ नहीं है, कोई गुंजलकपन नहीं है। लेकिन हम इस वक्त कहां पर एग्जिस्ट करते हैं, हम यहां 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 कहकर पाए जाते हैं। हमारे लिए मेन प्रॉब्लम क्या है, दो किस्म के मसाइल बुनियादी है। पहला ये कि सिरात तक कैसे पहुंचे, और दूसरा ये कि सिरात पर पहुंचने के बाद क्या करें कि यहां तक आ जाए। समझ रहे, यानी हमारे जो बुनियादी मसाइल हैं कि क्योंकि हम यहां पर किसी मकाम पर एग्जिस्ट करते हैं, तो हमें पहले जो पूरा नेटवर्क है मुख्तलिफ इम्कानी रस्तों का, इनमें से किस रस्ते से गुजर कर मेन हाईवे तक पहुंचे, और मेन हाईवे पर पहुंचने के बाद क्या करें कि अपने हदफ और मंजिल की तरफ रवा और गामजन हो जाए। तो ये जो छोटे छोटे रस्तों का नेटवर्क है, ये क्या कहलाता है, सुबुल, सबील, यानी हर रास्ता एक सबील है। अब इसका फैसला हमें करना पड़ेगा, यहां पर हमारे लिए काम काफी मुश्किल है। यानी सिरात पर पहुंचना इतना आसान नहीं है, इसलिए कि आप देख रहे हैं कि यहां पर पूरा एक झमेला पाया जाता है, और उसके साथ साथ सबसे बड़ी मुश्किल
इसमें से निकाल देना, ये तार निकाल निकाल
हमारे लिए सबसे बड़ी मुश्किल ये है कि जब तक हम सबील वाली राहों पर हैं, उस वक्त तक बहकाने वाला भी हमारे पीछे लगा हुआ है। जो बहकाने वाला शैतान है, उससे जान कब छूटेगी, जब हम सिरात पर आ जाएंगे। लेकिन उसने आपसे कहा है कि लाहुदन लहुम सिरातल मुस्तकीम, सिराते मुस्तकीम तक पहुंचने तक मैं मिलूंगा, सिराते मुस्तकीम पर नहीं हूं, सिराते मुस्तकीम पर नहीं है शैतान, लेकिन सिराते मुस्तकीम पहुंचने तक तमाम रस्तों पर शैतान से मुलाकात मुमकिन। ये बात वाजह हो रही कि जब हम किसी एक जगह पर मौजूद हैं, तो हमें एक सबीलों का, सुबुल का एक पूरा नेटवर्क लेना है। लेकिन अब सुबुल में से कुछ सबीलें इलाही हैं, और बहुत सारी सबीलें इन्हिराफी और शैतानी हैं। यानी इस सारे पाथ और नेटवर्क में से एक रास्ता ऐसा है जिसे खुदा ने कहा सुबुल अल्लाह या सबील अल्लाह, कि जिससे गुजर के आप सिरात तक पहुंच जाएंगे। लेकिन अगर उस रास्ते को छोड़ दिया या बहकावे में आ गए, तो फिर इधर ही कहीं घूमते रह जाएंगे, सिरात तक कभी नहीं पहुंच पाएंगे। ये बात वाजह हो रही, ये प्रॉब्लम्स भी समझ में आ रही, कुछ सवाल तो कर लिया, इसमें कोई सवाल हो तो अभी पूछ लीजिए, क्योंकि ये एक एक स्टेप क्लेरिफाई होना बहुत जरूरी है, वरना आखिरी नतीजा नहीं दे पाएंगे हम।
जी आपने भी जिक्र किया कि ये रास्ता भी एक ही है, मतलब सुबुल
एक से मुराद, यहां पर एक से मुराद ये है कि सिरात तक पहुंचाने वाले जो रस्ते हैं, सिरात तक पहुंचाने वाले जो रस्ते हैं, उसका जो पूरा एक नेटवर्क बनेगा। यानी कि बजाहिर आपको ऐसा महसूस हो रहा है कि मैं अभी मस्जिद जा रहा हूं, और ये मेरी सबील है कि मैं सिरात तक पहुंच जाऊं, लेकिन हो सकता है कि थोड़े अरसे के बाद आपको ये पता चल जाए कि ये वो सबील है कि जो मुझे खुदा से दूर कर रही है। यानी कि ये जो सबील ला है वो भी आखिर में जाके जो पूरा नेटवर्क बनेगा वो एक ही होगा, लेकिन वो इस तरीके से स्ट्रेट नहीं है जैसे सिरात है। नहीं कि आप ये नहीं कह सकते कि मैं फलां शख्स की सोहबत में बैठ जाऊं तो खुदा तक पहुंच जाऊंगा। यानी एक सबील है ना, किसी की शागिर्दी इख्तियार करना एक सबील है, लेकिन जरूरी नहीं कि ये सबील ला हो। या आप कहें कि मैं इल्म हासिल करना शुरू कर दूं खुदा तक पहुंच जाऊंगा, हुसूल इल्म एक सबील है, लेकिन ये हुसूल इल्म ही अक्सर सबसे बड़ा हिजाब बनता है। तो जब तक इंसान सिरात पे नहीं पहुंचता, और सिरात की जो डेफिनेशन है वो सबसे हसीन डेफिनेशन क्या है कि ये मुखलिसीन की राह है। यानी सिरात मुस्तकीम, अभी हम इसको और क्लेरिफाई करेंगे इंशाल्लाह, कि सिरात मुस्तकीम यानी वो जिस वक्त इंसान गैर इलाही असरात से पाक व खालिस हो जाए उस वक्त वो सिरात मुस्तकीम कहा जाता है। यानी जब तक गैर खुदाई चीजें इंसान पे असरअंदाज हो सकती हैं उस वक्त तक वो सिरात पे नहीं।
इसकी कोई मिसाल?
मिसाल यानी किस एतबार से आप चाह रहे हैं? जैसे कुरान करीम ने एक मिसाल दी है सूरह आराफ के अंदर, एक ऐसे इंसान की मिसाल दी है कि जिसको खुदा ने अपनी आयतों का इल्म अता किया था, लेकिन उसने उन आयतों के इल्म को पीछे छोड़ के और दुनिया की जाहिरी दौलत के पीछे लग गया, और जिसके बारे में परवरदिगार ये फरमाता है कि वलौ शिअना लरफअनाहु, अगर हम चाहते तो उसको बुलंद कर देते, अगर हम चाहते तो उसको बुलंद कर देते, वलकिन्नहु अखलद इला अल्लाह, ऐसे इंसान काफी हैं। बल्कि इसकी बहुत अगर आप बुजुर्ग मिसालें देखना चाहें तो उन लोगों की हैं कि जो बज़ाहिर पैगंबरों और आइम्मा के असाब में से थे लेकिन किसी भी जगह नहीं पहुंच पाए। पैगंबरों और आइम्मा के असाब में से थे लेकिन वो किसी भी हदफ तक नहीं पहुंच पाए। मतलब सिरात पे आना तो बहुत दूर की बात है, किसी भी जगह नहीं आ सकते।
लेकिन ये भी तो हो सकता है कि सबील जैसा बात कर रहे हैं कि वो सबील सही हो, सही रास्ता हो, लेकिन हम एंड तक, हम सिरात तक नहीं पहुंच पाए। मतलब वो सबील सही है लेकिन
हाँ, अभी मैं आगे एक दो चीजें थोड़ी सी हिदायत की डेफिनेशन में अर्ज करूंगा तो आपको ये बात और क्लियर हो जाएगी। सबील और सिरात का
मंजिल हमारी क्या?
मंजिल हर इंसान की सिवाय खुदा तक पहुंचने के, रजाए खुदा के हासिल करने के और कोई नहीं। इसके बीच में, सिरात के बीच में दरमियानी कुछ स्टेशन आते हैं। यानी जब आप सिरात पे चल रहे हैं, सुबुल पे नहीं
जी,
सिरात पे जब आप चल रहे हैं तो सबसे पहला स्टेशन जो हमारे लिए आएगा वो मलकूत का आएगा, जिसे आप आखिरत कहते हैं, वो पहला स्टेशन
है।
बरज़ख जिसके बारे में अमीरुल मोमिनीन अलैहि सलाम बहुत हसीन जुमला अर्शाद फरमाया, आपने फरमाया कि ये दुनिया घोड़ दौड़ की जगह है, आखिरत या मैदान महशर घोड़ों के जमा होने का मकाम है, और बेहिश्त वहां से आगे बढ़ने वाली जगह। यानी बेहिश्त का मतलब है कि वो इंसान कि जिसने अपनी काबिलियत और लियाकत को साबित कर दिया कि हाँ मैं आगे जा सकता हूं, तो वो वहां से आगे चलेगा, अपने असली सफर पर जाएगा। तो ये दुनिया घुड़दौड़ का मकान है। यानी हर एक को साबित करना है कि मैं क्या हूं, किस मियार का है, किस जगह मुझे पहुंचाया जाना चाहिए, हर एक को ये साबित करना है। मैं ये कह रहा हूँ कि हकीकतन जो पूरा आपका नेटवर्क बनेगा वो एक ही होगा।
अच्छा।
यानी सबील जो है वो कोई एक रास्ता नहीं है ना, यानी जैसे मैंने आपको मिसाल दी थी कि यहाँ से आपको हाईवे पे जाना है, तो हाईवे पे जाने के लिए आपको बहुत सारी गलियों और सड़कों से गुजरना पड़ेगा, ठीक है, वो पूरा एक नेटवर्क है सुपुर का सही, यानी कि जैसे आप मिसाल के तौर पर हम कहें कि आपको ईमान के भी बहुत सारे मराहिल से गुजरना पड़ेगा और अमल सालेह के भी बहुत सारे मराहिल को तय करना पड़ेगा, तो ईमान और अमल सालेह के तमाम मराहिल, हर मरहला एक सबील है, यानी आपने नमाज पढ़ी आपने एक सबील को तय किया, आपने रोजा रखा आपने एक सबील को तय किया, तो इस तरीके से सुबुल है सुबुलना, या इसी अंदाज से सूरह मायदा की आयत है शुरू में शायद आयत नंबर 12 या 14 कि जिसमें कहा परवरदिगार ने कि हम उनकी हिदायत करते हैं सुबुल सलाम, सलामती की सुबुल की तरफ, जैसे सूरह अनकबूत की आखिरी आयतों में सुबुलना है लनहदियन्नहुम सुबुलना, इसी तरीके से वहां सूरह मायदा की आयतों में सुबुल सलाम, मन तबा रिजवानहु, जो अल्लाह की रिजवान की इत्तबा करता है उसे अल्लाह हिदायत देता है सुबुल सलाम, यानी ये बीच में जितने रस्ते बन रहे हैं ज्यादातर रस्तों पर राहजन और डाकू और चोर बैठे हैं, सबील के जितने भी रस्ते आपको नजर आ रहे हैं ज्यादातर पे चोर और डाकू हैं, लुटे हैं, यानी कि जो आपके पास हो सकता है कि अपनी दुकान को बहुत अच्छे तरीके से सजा के लाएं, लेकिन उनका मकसद सिर्फ आपके सरमाए को लूटना और कुछ भी नहीं, लेकिन उसमें से खुदा एक रास्ता बनाता है, यानी इन तमाम जो सुबुल का पूरा एक जाल जंजाल फैला हुआ है इनमें से खुदा जिस बंदे को सिरात तक पहुंचाना चाहता है उसके लिए पूरा एक रास्तों का एक नेटवर्क बनाकर उसको देता है, ठीक, ताकि वो सिरात तक पहुंच सके।
अब आपने ये इरशाद फरमाया कि शैतान जो है वो सिरात मुस्तकीम पर नहीं है बल्कि सिरात मुस्तकीम पर पहुंचने से पहले
तुम्हारी
पुरानी में वादे के सिरात मुस्तकीम पर बैठकर
बिल्कुल नहीं, बिल्कुल नहीं,
से आगे पीछे
बिल्कुल ऐसा नहीं, बिल्कुल ऐसा नहीं,
कुरान की आयत
नहीं, नहीं मोहतरम, कुरान की आयत अगर आप अरबी में पढ़ सकें तो मैं यकीनन वाज़े कर दूंगा जी, वही मैंने आपने कहा लअक़ुदन लहुम सिरातल मुस्तकीम, मैं बैठूंगा उनके लिए सिरात मुस्तकीम तक, आला नहीं है जिस तरीके से कुरान करीम की आयतें हैं कि इन रब्बी अला सिरात मुस्तकीम, सूरह यासीन यासीन वल कुरान अल हकीम इन्नका लमिनल मुरसलीन अला सिरात मुस्तकीम, पैगंबर और खुदा सिरात मुस्तकीम पर हैं, इबलीस सिरात मुस्तकीम की बाउंड्री तक है, आला नहीं है, अगर ये कहता कि आला सिरात मुस्तकीम तब आपकी बात सही होती कि सिरात मुस्तकीम पर बैठ के बैठाऊंगा, नहीं, इसी वजह से मैंने कहा जो बाउंड्रीज हैं जहां जहां पर आखिरी हदे सुबुल की सिरात से मिलती है वहां पर भी आ सकता है, सिरात पे नहीं, एक मरतबा इंसान सिरात और उसके सबूत है कि उसने खुद ये बात कही कि मैं इनको बहकाऊंगा इल्ला इबादक मिनहुम अल-मुखलसीन, तो वो मुखलसीन की राह कौन सी है जहां पे शैतान नहीं पहुंच सकता, अब मुखलसीन का वो रास्ता कौन सा है जो शैतान की दस तरह से बाहर है, वो यही है सिरात। अब इन आयतों को थोड़ा थोड़ा सा देख लीजिए, सूरह बकरा की पहली आयत जो मैंने आपके सामने रखी वो सूरह बकरा की आयत नंबर 213 है, ये काफी तवील आयत है जिस जो बुनियादी तौर पर नबूवत और रिसालत के असासी कंसेप्ट्स को शो करती है। वहदल्लाहु लजीना आमनु लिमख्तलफू फीहि मिनल हक बिइज़्निही वल्लाहु यहदी मन यशाउ इला सिरातिन मुस्तकीम, यानी सिरात मुस्तकीम पर कोई होता नहीं है बल्कि खुदा की हिदायत के सबब से पहुंचता है, और इस सिरात मुस्तकीम तक पहुंचाने वाली हिदायत देने के लिए भी खुदा सारी मशीयत अपने पास रख रहा है कि किसी का भी कोई दखल नहीं है इस बात में, ایون کہ رسول آپ بھی نہیں بول سکتے اس بارے میں کہ مجھے یہ شخص بہت پسند ہے اس کو صراط مستقیم کی ہدایت مل جائے, یہ بھی نہیں. یہ ٹوٹلی ہماری اپنی چاہت ہے, ہماری اپنی مشیت ہے کہ جسے اللہ چاہے گا اسے صراط مستقیم کی طرف الہ طرف ہدایت دے گا, یعنی اسے یہ سمجھ عطا کر دے گا کہ صراط مستقیم تک کیسے پہنچا جائے. یہ بات واضح ہو رہی, یعنی کہ صراط مستقیم تک کیسے پہنچا جائے, یعنی وہی والی بات کہ لنہدینہم سبلنا, ہم اسے سبیلوں والا نیٹورک سمجھا دیں گے جو اسے صراط مستقیم تک پہنچا دے گا. لیکن یہ کس کے لیے؟ جس کو ہم چاہیں. یہ سارا کا سارا فیصلہ, یہ منشا, یہ ہماری اپنی ہے. انسان کہیں ابھی تھوڑا سا مجھے واضح کر لیں گے چیزوں کو, انشاءاللہ بات واضح ہو جائے گی. دوسری آیت یہ سورہ آل عمران کی آیت نمبر 51, فاتقوا اللہ واطیعون. حقیقتاً یہ جملے ہیں, کلمات ہیں حضرت عیسیٰ علیہ السلام کے جن کو کلام مجید میں نقل کیا گیا ہے. وہ اپنے حواریوں سے, اپنی قوم سے فرماتے ہیں فاتقوا اللہ واطیعون, اللہ کا تقوی اختیار کرو, میری اطاعت کرو. ان اللہ ربی وربکم فاعبدوا, صراط مستقیم کی اس سے مختصر جامع اور حسین تعریف کوئی نہیں ہو سکتی. ان اللہ ربی, حضرت عیسیٰ علیہ السلام فرمائے ان اللہ ربی, بے شک اللہ میرا رب ہے, وربکم تمہارا رب ہے, فاعبدوا. یہ بات سمجھ میں آ گئی اس کی بندگی کا. پہلا کیا سمجھنا ہے؟ میرا رب ہے بندگی کرو. آزاد صراط مستقیم, یہ بندگی ہی صراط مستقیم, بندگی خالص کے علاوہ صراط مستقیم کسی اور چیز کا نام نہیں. اس صراط مستقیم کی اگر آپ تعریف بیان کرنا چاہیں تو کیا ہے؟ اللہ کی خالص بندگی. اس روش حیات کا نام ہے صراط مستقیم. مختصر و جامع ترین تعریف جو قرآن کریم نے حضرت عیسیٰ علیہ السلام کی زبانی بیان کی ہے, اور یہ جملہ کئی مقامات پہ نقل ہوا ہے اسی طریقے سے کہ ان اللہ ربی وربکم, بے شک اللہ میرا رب ہے, تمہارا بھی رب ہے. جب ہم نے پہچان لیا کہ ہمارا رب ہے تو ہمیں اپنے رب کے ساتھ کیا کرنا چاہیے؟ بندگی کرنا چاہیے. بس یہی رستہ ہے سیدھا جو خدا تک پہنچا دیتا, اور کچھ کرنی نہیں. یعنی اب آپ سمجھ گئے کہ اپنی زندگی میں اب صرف کیا تلاش کرنا ہے آپ کو؟ بندگی کے آداب اور تہذیب اور بندگی کے شعار تلاش کرنا ہے بس, اور کوئی دوسرا کام وہی نہیں لائف میں. یہ کتنا بہترین نسخہ مجھے اور آپ کو سمجھایا گیا کہ اگر آپ نماز پڑھتے ہیں لیکن بندگی نہیں ہے, کچھ بھی نہیں ہے بھائی. اگر انسان عبادت کرتا ہے لیکن جوہر بندگی اس میں نہیں پایا جاتا تو ختم, محض دکھاوا, ڈھکوسلا, اعضاء و جوارے کی حرکت, اس سے زیادہ کچھ نہیں کہہ سکتے آپ اس کو. کیوں؟ اس لیے کہ ایسنس آف لائف کیا ہے؟ ان اللہ ربی وربکم فاعبدوا, یہی صراط مستقیم, اور صراط مستقیم کسی دوسری چیز کا نام نہیں ہے. تھوڑا سا میں بات کر دوں, آپ سوال لکھ لیجیے پھر انشاءاللہ. تیسری آیت ہے سورہ ہود کی آیت نمبر 56, اور یہ اس آیت میں جو کلام ہے یہ جناب ہود علیہ السلام کا خود. انی توکلت علی اللہ, بے شک میں نے توکل کیا اللہ پر, ربی و ربکم. تمام انبیاء کی منطق بالکل سمپل ہے, سمپل لاجک کہ جس کی طرف تم رجوع کر رہے ہو, جس کی بندگی کر رہے ہو, وہ کون ہے؟ میرا بھی رب ہے, تمہارا بھی رب ہے. یہاں پر تھوڑی سی وضاحت ہے, ما من دابت الا ہوا آخذ بناصیتہا, इस जमीन पर चलने वाला हरकत करने वाला कोई नहीं है मगर यह कि उसकी पेशानी खुदा के हाथ में। कहने क्या कहना है, उसका कंट्रोल खुदा के हाथ में, उसका वजूद, उसका कुव्वत, उसका इख्तदार खुदा के पास में। इन रब्बी अला सिरातिन मुस्तकीम, और बेशक मेरा रब कहां है, कहां मिलेगा रब, सिरात मुस्तकीम पर मिलेगा। अला ये फर्क, अला कि मेरा रब कहां है, सिरात मुस्तकीम पर है। इसी तरीके से पैगंबर अकरम के लिए जहां फरमाया कि इन्नका लमिनल मुरसलीन अला सिरात मुस्तकीम, कि तुम मुरसलीन में से हो और सिरात मुस्तकीम पर हो। तो यहां भी जो हूद अलैहिस्सलाम है उनकी मंतिक सादा है कि जो मेरा और तुम्हारा रब है, जिसके कुव्वत में, जिसकी मुट्ठी में सारा इख्तदार और इख्तियार है, वही सलावत जिसके दस्त कुदरत में हर चलने फिरने वाले के वजूद का इख्तियार है, सिवा उसके कोई न रब कहलाने के काबिल है न कोई बंदगी के काबिल है, और वही जो मेरा रब है वो कहाँ पाया जाता है, सिरात मुस्तकीम पर पाया। यानी अगर तुम खुदा को ढूंढोगे तो कहां पहुंचना है, सिरात मुस्तकीम पर पहुंचना। उसके आगे की कुछ आयतें हैं, दो आयतें कि जो इबलीस की नीयत को जाहिर करती हैं, जो उसने इंसानों या इब्ने आदम के बारे में बयान की। पहली आयत सूरह आराफ की आयत नंबर 16, قال انك من المنظرين, जब खुदा ने कहा कि ए इबलीस आज से तू रांदा दरगाह है, तूने मेरे हुक्म की खिलाफ वर्जी की, जिसे मैंने सजदा करने का हुक्म दिया तूने उससे रुगर्दानी की, अब यहां से निकल जा रांदा दरगाह होकर। इबलीस ने उसके जवाब में कहा कि मुझे यौम वक्त मालूम तक मोहलत चाहिए। खुदा ने कहा कि हमने तुम्हें मोहलत अता की मुख्तसरन। अब जब खुदा ने उसको कहा कि मैंने तुम्हें मोहलत दी, तुम मोहलत दिए जाने वालों में से हो, तब वो ये कहता है काला फबेमा अगवैतनी, कि पस जिस सबब से तूने मुझे अगवा किया, लअक़ुदन्न लहुम सिरातकल मुस्तकीम, तेरी सिरात मुस्तकीम पर, यानी पर से मुराद तक, सिरात मुस्तकीम पहुंचने तक के जो रस्ते हैं उस पर मैं इनके लिए लहूं, इनके लिए इब्ने आदम के लिए बैठूंगा और क्या करूंगा इनको। सूरह फात की आयत है फबिइज्जतिका लअग़वियन्नहुम अजमईन, तेरी इज्जत की कसम इन सब को अगवा करूंगा, गावी बनाऊंगा। हर जगह जब इबलीस ने अपनी नीयत जाहिर की है तो हर जगह वही का लफ्ज इस्तेमाल किया है, ये ध्यान में रखिएगा। कहीं भी ये नहीं कहा कि मैं इनको वाल बना दूंगा, गुमराह नहीं, बेहदफ करके छोड़ूंगा। तो अब शैतान से हमारी लड़ाई किस चीज की है, राह की नहीं है, हदफ की है। शैतान से हमारी लड़ाई हदफ की है, राह की नहीं है। और इसी वजह से एक जुमला आपकी खदमत में अर्ज करूं, उरफा का बयान करता है जुमला है कि जिसमें वो ये फरमाते हैं कि इंसान का हदफ तौहीद है, इंसान के लिए जिंदगी की राह तौहीद से हटकर कुछ नहीं है, सिरात मुस्तकीम, लेकिन वो तौहीद जो विलायत के साए में आती है। तौहीद की बात करने वाले बहुत सारे लोग हैं, लेकिन वही तौहीद इंसान के लिए सिरात मुस्तकीम बनती है, उसका हदफ बनती है जो बा हमराहे नूरे विलायत हो। उससे हटकर जिस तौहीद की बात की जाती है वो कभी हदफ तक नहीं पहुंचाती। तो ये क्या है, यानी ये जो चीज है ना, जो मैं आपसे बात आपकी खिदमत में अर्ज कर रहा था कि बहुत सारी सबीलें लगती हैं कि सबीले इलाही हैं, लेकिन इस तरीके से शैतान उनको ट्विस्ट कर देता है कि वो सिरात तक पहुंचाने के बजाय इंसान को कहीं और पहुंचा देते हैं। ये वो बात थी जो मैं उस वक्त कहना चाह रहा था कि जो सबील ला है उसकी हिदायत भी, कि ये कौन सा नेटवर्क बनेगा, ये सारे कौन कौन से रस्ते ही गलियां कौन कौन सी आपस में मिलेंगी कि इंसान उन पे चलते चलते सिराते मुस्तकीम तक पहुंच जाए, ये भी खुदा की तरफ से हिदायत है। यहदी बही मन तबा रिज़वानहु सुबुलस सलाम, कि हमने नूर और किताब मुबीन को नाजिल किया और इसके रस्ते से अल्लाह हिदायत करता है, किसकी हिदायत करता है, मन तबा रिज़वानहु, जो अल्लाह की रिजवान की इत्तबा करे, अल्लाह की मर्जी की राह पे चलना चाहे। सुबुलस सलाम, यहां भी सभी प्लूरल है, सलामती की सुबुल की तरफ, यानी वही चीज है कि आप जब जाते हैं शहर आपको पता है कि इस पे भी कोई डाकू बैठा है, उस पे भी कोई लूटने वाला बैठा है, अब आपको पता चला कि बीच में एक रास्ता ऐसा गुजरता है कि जो इन रहजनों से मुबर्रा है। अब सुबुल सलाम यानी खुदा उन सलामती के रस्तों की हिदायत करता है कि किस जी, ये इसमें नहीं, ये मैं बता रहा हूँ सूरह मायदा की शायद आयत नंबर 10 से 15 के दरमियान। ये आयत जो मैंने तफसील के साथ आपकी खिदमत में पेश की है, ये सूरह हिजर की आयत आयत नंबर 36 से 43 तक है। ये भी वही इबलीस और शैतान का ही मुकालमा है खुदा से। قال ربي فانظرني الى يوم يبعثون, खुदा ने इबलीस की जो दरख्वास्त थी उसको कबूल किया और कहा कि तुझे यौम बास यानी जब लोग दोबारा उठाए जाएंगे अपनी खबरों से उस दिन तक तुझे मोहलत देता हूँ। यानी इबलीस ने कहा कि उस दिन तक मुझे मोहलत दे। قال فإنك من المنظرين الى يوم الوقت المعلوم, परवरदिगार ने ये नहीं कहा कि यौम बास तक मोहलत है बल्कि एक वक्त मालूम के यौम तक तुझे मोहलत दी गई। यौम बास का जवाब ये नहीं कहा कि हाँ। قال ربي بما أغويتني, शैतान ने कहा कि परवरदिगार जिस सबब से तूने मुझे अगवा किया। अब ये उस सवाल का जवाब है कि जब आप में से किसी ने पूछा था कि हमारा कंट्रीब्यूशन क्या होता है, यहां पर उस सवाल का जवाब है। शैतान ये कह रहा है कि रब्बी बेमा अगवैतनी, रब जिस सबब से तूने मुझे अगवा किया, अगवा का मतलब आप समझ गए, बेहदफ कर दिया, यानी मैं अपने ख्याल में एक तरफ चला जा रहा था, फरिश्तों की सोबत में था, तरक्की कर रहा था, अब बेहदफ हो गया, सामने कुछ भी नहीं है। वही का भावी का मतलब समझ रहे ना, अब सामने कुछ भी नहीं है, कोई ऑब्जेक्टिव ऑफ लाइफ नहीं है, कोई एम ऑफ लाइफ नहीं है, नथिंग टू एम फॉर, इस किस्म की हालत में आ गया। अब इस हालत में लाने का जिम्मेदार कौन है, खुदा। यही कह रहा है रब्बी बिमा अग़वैतनी, जिस सबब और वसीले से यानी कि जिस बुनियाद पर तूने मुझे अगवा कर दिया, तूने मुझे वाई वाबी बना दिया, बेहदफ कर दिया, मेरी जिंदगी का ऑब्जेक्टिव खत्म कर दिया, खुदा उसके जवाब में नहीं कह रहा कि मैंने तुझे अगवा नहीं किया। सबसे ज्यादा नोटिसेबल बात, खुदा इसके जवाब में शैतान को यह नहीं कह रहा कि यह तू किस किस्म की गुमराही वाई तबाही बकरा है, क्या मैं कभी किसी को वही अवाबी करता हूं, इसके जवाब में ये नहीं आया। इसका मतलब है कि खुदा की तरफ से कुछ लोग हिदायत याफ्ता भी होते हैं और कुछ लोग वाल और वाबी भी हो जाते हैं। क्यों, ये सब का सब डिपेंड करता है खुद हमारे ऊपर, कहीं यानी कि हम जो पिछली जो बातें मैंने की उसको मिला लीजिए, तो मैंने आपको अक्ल और जहल का फर्क बताया था, कि इंसान की जो अल्टीमेट डिसीशन पावर है, जो उसके तमाम इदराकात पर तमाम कुव्वत पर हावी है, अगर वो हक के मुताबिक फैसला देती है तो अकल कहलाती है, और अगर वो जो हक उसको समझ में आए उसके मुखालिफ फैसला देती है तो जहल कहलाती है। तो अगर इंसान अकल की राह पर चलेगा तो हमेशा खुदा से हिदायत को पाएगा, और अगर इंसान जहल की राह पर चलेगा तो या खुदा से वलालत को पाएगा या बदवाई को पाएगा। तो खुदा अगवा भी करता है, खुदा हिदायत भी करता है, डिपेंडिंग ऑन अवर चॉइस। आप इन दोनों आयतों को देखें, वल्लज़ीना, अभी ये नहीं, मैं इससे पहले जो बयान कर चुका हूं सुबल के हवाले से, वल्लज़ीना जाहदू फीना लनहदियन्नहुम सुबुलना। सुबुल की हिदायत का मुकदमा क्या है? हमारा खुदा के लिए कोशिश करना। पहले कौन सा जुमला आ रहा है? वल्लज़ीना जाहदू फीना, जो हमारे लिए कोशिश करें, जिहाद करें, लनहदियन्नहुम सुबुलना, उनके लिए हिदायत सुबुल का दरवाजा खुलता है, हर एक के लिए नहीं खुलता। अल्लाह ने नूर और किताब मुबीन को नाजिल किया, यहदी बिहिल्लाहु, अल्लाह इसके जरिए से हिदायत करता है। किसकी हिदायत करता है? हर एक की नहीं। मन तबा रिज़वानहु, जो अल्लाह की रिजवान की इत्तबा करे उसकी हिदायत करता है, करता है सुबुल सलाम, व युख्रिजुहुम मिन अज़ुलुमात इलन्नूर, सलामती के सुबुल की तरफ किसकी हिदायत होती है? नूर और किताब मुबीन के वसीले से, जो रिजवान इलाही की इत्तबा करे। तो इस हिदायत, यानी सुबुल की हिदायत का मुकदमा क्या है? हमारा अपना तर्ज़ अमल, हमारा ईमान, हम खुद। और इसी तरीके से इब्लीस ने क्या किया कि खुदा ने उसके सामने एक चीज के रखी, सजदा कर, उससे अलग हो गया। तो ये चीज वजह बनी इब्लीस के अगवा होने की, ये चीज वजह बनी इब्लीस के अगवा होने की। और ये अगवा होना खुदा की तरफ से था, खुदा कह रहा है ठीक है मैंने किया, लेकिन उसका जवाब, उसका सबब तेरी तरफ से आया। जिन्हें चाहे हिदायत हो, चाहे वलालत हो, चाहे गई गवावी होना हो, इसका मुकदमा कौन फराहम करता है? मखलूक खुद। और जैसा कि इमाम अलैहि सलाम ने फरमाया कि आपसे पूछा भी गया कि क्या खुदा गुमराह करता है, क्या खुदा किसी को बुरे रास्ते की तरफ ले जाता है, तो आपने फरमाया कि इसका मतलब यह होता है खुदा के अगवा करने का या खुदा के गुमराह करने का, कि इंसान की अपनी चॉइसेस, उसके अपने जो पसंद करता है, वो अपनी जिंदगी में जो चीजें, जिस राह पर वो कदम रखता है उसकी बुनियाद पर, अगर वो राह खुदा की मर्जी के मुखालिफ है तो खुदा इंसान को उसके नफ्स के हवाले कर देता है। खुदा इंसान को ये अगवा, यानी एक जैसे मिसाल के तौर पर, अब वही है कि यहां से हाईवे तक पहुंचने का रास्ता चोर डाकुओं से भरा पड़ा है, जो आपका गाइड है आप उससे लड़ना शुरू हो जाए कि मैं आपकी बात नहीं सुनता, मुझे आप पसंद ही नहीं है, तो क्या भाई ठीक है मैं आपको पसंद नहीं हूं, जाइए अब चल पाएगा कोई? जिससे न रास्ते का पता, न राह की खबर, ना उन राहजनों और चोरों के मुकाबले में मुकाबला करने के लिए कोई असलाह पास, कहां से पहुंचेगा? तो वो दो कदम भी आगे नहीं चलेगा कि किसी ना किसी का शिकार हो जाएगा। अब क्या वो इस बात की शिकवा करे कि मेरे गाइड ने मुझे ये काम कर दिया, यानी कि जो जिसे रास्ते का पता था, अब उसके बाद जब वो किसी के हाथों शिकार हो जाए तो उसके बाद रोना पीटना शुरू करेंगे, वो उन साहब की वजह से मेरा यह हाल हुआ, उनको सारे रस्तों का पता था, वो मुझे पहुंचा सकते थे सही जगह पर, उन्होंने नहीं पहुंचाया, आप कहीं आप बताइए شکوہ درست ہے. یہ مطلب ہوتا ہے خدا کے وال یہ کروا کر کہ ایک انسان ہے, اسے خدا نے پیشکش کی, آؤ میں تمہیں پہنچاؤں. اس نے کہا نہیں, میں آپ کو قبول ہی نہیں کرتا, آپ کی باتیں ہی مجھے نہیں پسند, جن لوگوں کو آپ نے اپنا نمائندہ بنا کے بھیجا ہے وہ مجھے اچھے ہی نہیں لگتے. تو اس کا جواب کیا ہوگا؟ آپ سوچیں کیا ہوگا اس کا جواب؟ اس کا جواب یہ ہوگا, بھائی ٹھیک ہے اچھے نہیں لگتے تو چلے جائیے, آپ کو جو راستہ سمجھ میں آتا ہے چلے جائیے. اور جس قسم کا راستہ ہے, جو راستہ ہمیں طے کرنا ہے, وہ اتنا خطرناک ہے اور اس میں اتنے دشمن بکھرے ہوئے ہیں کہ تباہی و بربادی کا لازم آنا پتن کوئی ایسی چیز نہیں ہے کہ جس کے امکانات کم پڑ گئے. تو ابلیس کیا کہہ رہا ہے کہ جیسے تو نے, جس سبب سے تو نے مجھے اغوا کیا, یعنی سبب کیا ہے بنیادی طور پر, کہ اس کی گمراہی, اس کا خدا کی بات کو قبول نہ کرنا, یہ سبب ہے کہ خدا کی جانب سے ابلیس اغوا ہو کے شیطان بن گیا. خدا بھی نہیں منع کر رہا, ٹھیک ہے ایسا ہی ہوتا ہے, جو ہماری ہدایت کو رد کر دے, جو ہماری پیشکش کو ٹھکرا دے, اس کا یہ اشارہ ہوتا ہے. وَلَا تَكُونُ كَالَّذِينَ نَسُوا اللَّهَ فَأَنسَاهُمْ أَنفُسَهُمْ, جو اللہ کو بھلا دے اس کا نتیجہ یہ نکلے گا کہ وہ خود اپنے آپ کو بھول جائے گا. سورہ حشر کی آیت ہے آخری ہوگی کہ ان جیسے, یہ مومنین کو نصیحت ہے کہ ان جیسے نہ ہو جانا کہ جنہوں نے اللہ کو نسیان, طاق نسیان, فراموشی کے سپرد کر دیا, بھول گئے. فَأَنسَاهُمْ أَنفُسَهُمْ, بس اس کا نتیجہ کیا نکلے گا کہ وہ اپنے نفسوں کو بھول جائیں. تو یہ ایک لاجیکل آؤٹ کم. اب جب انسان خود فراموشی کا شکار ہو جائے, خود تباہی اور بربادی کے پھندوں میں پھنس جائے اور پھر کہنا خدا نے یہ کر دیا, تو اس وجہ سے یعنی خدا کا کرنا ہے لیکن اس کا سارا مقدمہ اور جواز ہم فراہم کرتے ہیں. تو جس سبب سے تو نے مجھے اغوا کیا, میں کیا کروں گا؟ لَأُزَيِّنَنَّ لَهُمْ فِي الْأَرْضِ, جو کچھ زمین میں ہے وہ ان کے سامنے زینت دے کر لاؤں گا, سجا بنا کے لاؤں گا. زمین میں جو کچھ ہے وہ کس لیے ہے؟ زمین میں جو کچھ ہے وہ کس لیے؟ یہ آیت میں نے آپ کے سامنے پڑھی بھی تھی پہلے کسی, اس میں سورہ کہف کی آیت ہے کہ انما جعلنا على الارض زینۃ لها, جو کچھ بھی عرض پر ہے وہ عرض کی زینت ہے. لنبلوکم, اور تمہارے لیے اس کا مقصد کیا ہے؟ تاکہ ہم اس کے ذریعے سے تمہیں آزمائیں. جو کچھ بھی عرض پر ہے وہ میرا نہیں, اس کا ہدف میرے لیے صرف اتنا ہے کہ میں اس کے ذریعے سے اپنا سرمایہ آخرت جمع کروں اور بعد میں زمین کا شکریہ ادا کر کے یہاں سے چلا جاؤں. شکریہ ادا کرنا چاہیے نا کہ عرض نے اپنے وسائل, اپنا سامان, اپنی چیزیں ہمیں دیں تاکہ ہم اپنی زندگی کے لیے اس سے مال بنا سکیں. یعنی کوئی اگر آپ کو سرمایہ دے کہ بھئی یہ 1 کروڑ روپے لے لیں, 2 کروڑ روپے لے لیں اور اس سے اپنا کاروبار بنائیں, تو آپ جب اپنا کاروبار بنا لیں تو اس کا شکریہ ادا کر کے پیسے واپس کر دیں. یہی کام ہمیں عرض کے ساتھ بھی کرنا چاہیے کہ عرض نے اپنا سرمایہ ہمیں اور آپ کو دیا ہے, جسم کی صورت میں دیا ہے, باقی ساری چیزوں کی صورت میں دیا ہے. کیوں دیا ہے؟ تاکہ ہم اپنا سرمایہ بنا لیں آخرت. اب اتنا بے وقوف انسان کوئی نکلے کہ دوسرے کے سرمایہ کو اپنا سرمایہ سمجھ کے یوز کرنا شروع کر دے تو آخر میں کیا اثر ہوگا؟ کہ نہ اپنا کچھ بنے گا اور آخر میں وہ بھی مار پیٹ کے آپ سے لے لے گا اپنا. زمین چھوڑتی تو نہیں, بٹن چھوڑتی ہے. جو انسان یہاں سے رخصت ہو کے جاتا ہے اس کے پاس اپنا کچھ بھی چھوڑتی ہے. جو جسم بھی آپ کو دیا تھا وہ بھی واپس کرنا پڑتا ہے. کپڑے اور مال تو ویسے ہی اتر جاتے ہیں سب, لیکن جو جسم بھی آپ کو دیا تھا اس عرض میں وہ بھی ریٹرن کر کے جانا پڑتا ہے, اسے بھی آپ نہیں لے جا سکتے آگے. تو اب ہم اگر اس قسم کا رویہ, تو ابلیس کیا کر رہا ہے کہ جو کچھ عرض کی زینت ہے اسے سجا کے انسانوں کے سامنے لے آیا کہ یہ تمہاری زینت ہے, تم اس چکر میں پھنس جاؤ. اور جب انسان کا دماغ اس طرف چلا گیا, وَلَأُغْوِيَنَّهُمْ أَجْمَعِينَ, ہوا ہو گیا, بے ہدف ہو گیا, بے ہدف ہوا. یا نہیں کہ اس کا ہدف کیا تھا, خدا تک پہنچنا تھا. یہ کم از کم ملکوت یا آخرت کی فلاح کو حاصل کرنے, کم از کم اتنا ادب ہونا چاہیے کسی بھی انسان کو. بے ہدف کر دیا اس کو, یا نہیں کہ جب زمین کے سرمایہ کو, کہ جو زمین کی زینت اور زمین کا مال تھا, اس کو زینت دے کے انسان کے سامنے رکھ دیا, اب میں اور آپ اس کے پیچھے بھاگ رہے ہیں. یعنی زینت زمین کو اپنی زینت بنانے کے لیے بھاگ رہے ہیں. میں سونا اپنے جسم پہ ڈال لوں, موتی ڈال لوں, ہیرے ڈال لوں, یہ میرا سامان تھوڑی ہے, تو زمین کی زینت ہے. آپ اس کو اپنے اوپر لادنے کے لیے اتنے پریشان کیوں ہیں؟ یہ کیا ہے؟ یہ ہے شیطان کا پلان ابن آدم کو اغوا کرنے کے لیے. یہ شیطان کا پلان ہے. وَلَأُزَيِّنَنَّ لَهُمْ فِي الْأَرْضِ, زینت دے کے لے آؤں گا زمین میں جو چیزیں ہیں. وَلَأُغْوِيَنَّهُمْ أَجْمَعِينَ, پر کسی کو نہیں چھوڑوں گا. قابو میں آنا نہیں آنا بات کی بات ہے, لیکن اس جال کو پھینکوں گا سب پر, سب پہ پھینکوں گا. کہ جب پیغمبر اکرم نے, لیکن اب آگے بھی پڑھ لیجئے, اِلَّا عِبَادَكَ مِنْهُمُ الْمُخْلَصِينَ, لیکن جو مخلص بندے ہیں تیرے, عِبَادُكَ تیرے بندے, منہم ان سب میں سے, مخلصین خالص, کس چیز سے خالص؟ غیر از خدا سے خالص. یعنی ان کی بندگی میں غیر از خدا کوئی چیز نہیں پائی جاتی, کاملاً خالص و پاک. ان کے آگے شیطان نے ہاتھ جوڑ لیا, لیکن کہے پھر بھی یہ دام, یہ جال پھینکوں گا سب پر. کہ جس طریقے سے پیغمبر اکرم, میں دو تین جملے آپ کو سناؤں جو اس حوالے سے ہیں, بڑے اچھے اور خوبصورت جملے ہیں. کہ حضور نے فرمایا کہ ہر بچہ جب ابن آدم کا پیدا ہوتا ہے, تو اس کے ساتھ شیطان کا بھی ایک بچہ پیدا ہوتا ہے جو اس کے ساتھ ساتھ رہتا ہے اس کو بہکانے کے لیے. یعنی کہ جب خدا نے کہا کہ انا ہدیناہ السبیل, کہ پیدائشی ہدایت ہے, تو ایک پیدائشی شیطان بھی ساتھ لگا ہوا ہے. تو کسی نے حاضرین میں سے پوچھا کہ یا رسول اللہ, پھر آپ کے ساتھ بھی کوئی شیطان پیدا ہوا ہوگا؟ تو آپ نے فرمایا کہ ہاں, لیکن میں نے اس شیطان کو مسلمان کر لیا, وہ میرے ہاتھوں پر اسلام لے آیا. وہ میرے ہاتھوں پر اسلام لے آیا. یہ امکان ہے, یعنی جو مخلص ہو جائے گا اس کا شیطان اس کے ہاتھوں پر اسلام لے آئے گا. یا امیر المومنین علیہ السلام کا جملہ کہ یا دنیا غری غیری, اے دنیا, یعنی کہ یہ جو ابلیس تو نے یہ سارا جال تیار کیا میرے علاوہ کسی اور کو جا کے پکارا. اور اس میں ہم نے فرمایا کہ ابن ابی طالب کو تو اس دنیا سے روٹی کا ایک ٹکڑا اور نمک اور پانی کے علاوہ حاجت ہی نہیں کسی چیز کی. شیطان جال کیا بنا رہا ہے کہ یہ زمین کی چیزوں کو زینت بنا کے لا رہا ہے نا سامنے, کہ انسان کو جب یہ زیب و زینت نہیں ملی, اچھا یعنی کہ زیبائش والی زندگی نہیں ملی, تو آپ ناراض ہو گئے. اب اس زندگی میں سے چاہیے ہی کچھ نہیں ہے, اب کس رستے سے آؤ گے؟ یعنی مخلصین کا مطلب جو ہے وہ یہی ہوتا ہے کہ انسان کی نظر ہر جہت میں الہی ہو جائے. اگر ایک حسین چہرہ, یعنی کہ شیطان کے لیے سب سے بڑا جال کیا ہے؟ حسین چہرہ. جب کوئی ایک خوبصورت چہرے کو دیکھ کر بھی سبحان اللہ کہے, اب ابلیس کیا کرے گا اس کے اثر؟ کہ جیسے میرے نی صاحب نے کہا ہے نا کہ خیال صنعت صانع ہے پاک دینوں کو, کہ جس کی نظر پاک ہے وہ کہتا ہے سبحان اللہ خدا نے کیا حسن بنایا ہے، کیا شکل بنایا، اس کو ایک حسین صورت شہوت کی طرف نہیں لے جاتی بلکہ حسن صنعت پروردگار کی طرف لے جاتی. اب شیطان کے پاس کون سا رستہ ہے جس سے اس کو پیدا ہے؟ اب مجھے بتائیے، اب وہ اپنا اسلحہ اپنا ہتھیار لے کے کہاں جائے گا؟ سارے رستے بند ہو گئے. تو یہ ہے مخلصین کا مقام کہ جہاں پہنچ کے شیطان نے کہا ان کو نہیں کر سکتا اگرچہ کہ چھوڑوں میں ان کو بھی نہیں. قال هذا فرات علی مستقیم. اب یہ بات واضح ہوگی، یعنی جو میں نے لکھا ہے یہ اس آیت کی روشنی میں لکھا ہے. خدا نے کہا یہی جو میرے مخلص بندے ہیں یہی صراط مستقیم، جو مجھ تک پہنچانے والی صراط مستقیم ہے وہ یہی مخلص بندے ہیں. ان عبادی لیس لک علیہم سلطان، جو میرا بندہ ہے اس پر تیرا کوئی سلطان اور قابو نہیں. جو میرا بندہ ہے، میرا بندہ، یعنی اب یہ قول خدا ہے کہ جو میرا بندہ ہے کہ میرے علاوہ ہر شے کی بندگی سے پاک ہے خالص ہے. لیس لک علیہم سلطان، ان پر تیرا کوئی سلطان یا سلطنت یا قابو نہیں ہے، وہ تیری دسترس سے باہر ہے. تو یہ جو صراط مستقیم ہے، جو مخلص بندوں کی راہ ہے، یہ شیطان کی دسترس سے باہر ہے. اور اسی چیز کی ہم اور آپ ہر نماز میں دعا کرتے ہیں. اب آپ صراط مستقیم کے معنی سمجھ رہے ہیں کہ جب آپ کہتے ہیں اہدنا صراط المستقیم تو آپ کیا مانگ رہے ہوتے ہیں؟ وہ راہ جو تیرے مخلص بندوں کی راہ ہے، وہ راہ جس پر شیطان نہیں پایا جاتا، وہ راہ کہ جو سیدھی بغیر کجی کے تجھ تک پہنچاتی ہے، اس راہ کی مجھے ہدایت دے. صراط الذین انعمت علیہم، یہ صراط وہ لوگ ہیں کہ جن پر تو نے اپنی نعمتوں کو نازل کیا، ان کا راستہ نہیں ہے. اگر آپ ترجمہ پڑھیں، صراط الذین، یہ نہیں ہے کہ اس کی ان کا نہیں ہے، بلکہ وہی لوگ کے جن پر تو نے اپنی نعمتوں کو نازل کیا وہی صراط مستقیم. یعنی جب آپ کو صراط مستقیم دیکھنا ہے تو یہ نہیں آپ کہیں گے کہ رسول اللہ کی زندگی میں، خود رسول اللہ ہے کہ آپ جتنا اپنے مزاج قول فعل عمل اور کردار سے رسول اللہ سے نزدیک ہوں گے اتنا ہی آپ صراط مستقیم کے قریب ہو جائیں گے. یہ صراط مستقیم، اس کی میں اور آپ ہر نماز میں دعا مانگتے ہیں کہ اس کی ہدایت فرما، یعنی مجھے اس کی ہدایت فرما کہ میں رسول و آل رسول سے اپنی ذات اور شخصیت کے اعتبار سے قریب ہو جاؤں، ان کی ولایت کے زیر سایہ آ جاؤں، وہ میرے سر پر اپنا دست شفقت رکھ دیں. کیوں؟ اس لیے کہ پروردگار کیا کہہ رہا ہے کہ اے رسول تم صراط مستقیم پر ہو، میرے مخلص بندے ہیں وہ صراط مستقیم ہیں. ہاذا قال ہاذا فراط علی مستقیم، یہ ہے. انہیں اس سے پہلے شیطان نے کس کا ذکر کیا؟ یہ ہاذا کس کی طرف جا رہا ہے؟ مخلص بندوں کی طرف جا رہا ہے کہ یہ میرے مخلص بندے، یہ صراط مستقیم ہے جو مجھ تک پہنچاتی ہے. اگر تم اس کی تلاش میں ہو تو ان سے قریب ہو جاؤ، ان کی ولایت کے